अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजित पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेब प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेसन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। समृद्ध नेपाल सुखी नेपाली वर्तमान सरकारको मूल नारा भनिएको छ। समृद्ध नेपालका लागि मानवाधिकारको अवस्था चाहिँ कस्तो हुनुपर्छ त? अधिकारकर्मी भवानी प्रसाद खरेल, सृजना पोखरेल र अधिवक्ता पुष्प पौडेलका विचार प्रस्तुत गर्छौँ।
यो मुलुकमा तपाईँको चाहिँ नि विकास र समृद्धि चाहिँ त्यति लामो समय लाग्छ जस्तो मलाई लाग्दैन।
कार्यक्रममा मानवाधिकार समाचार र मानवाधिकार सामान्य ज्ञान प्रस्तुत गर्छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। सबैभन्दा पहिला प्रस्तुत गर्दैछौँ मानवाधिकार समाचार। सशस्त्र द्वन्द्वको क्रममा राज्यपक्षबाट हत्या गरिएका राप्ती सोनारी गाउँपालिका 5, साबिकको बिनौना गाविस 9, आलीनगरका 40 वर्षीय उमलाल कामीको परिवारले इन्सेकको निरन्तर पहलपछि साउन 10 गते 10 लाख रुपियाँ राहत पाएको छ। स्थानीय शान्ति समिति बाँकेले 2068 साल जेठ 4 गते उमलाल कामीको घटना सम्बन्धमा पुष्टि भई निजका नजिकको हकदार कायम गरी राहत माग गर्न शान्ति तथा पुननिर्माण मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो। स्थानीय शान्ति समितिले उक्त निर्णय गरे पनि पीडित परिवारले राहतका लागि आवश्यक पर्ने कागजपत्र पेश गर्न नसक्दा राहत पाउन सकेको थिएन। सीता विकले 2071 साल माघ 20 गते द्वन्द्व पीडितको सिफारिस गरी राहतका लागि आवश्यक पहल गरिदिन इन्सेक नेपालगञ्जमा निवेदन दिनुभएको थियो। इन्सेकमा निवेदन दिएपछि 2071 साल माघ 26 गते गाविसको सिफारिस र विवाह प्रमाणित गराएपछि माघ 27 गते इन्सेक नेपालगञ्जले स्थानीय शान्ति समिति बाँकेलाई सिफारिस गरेको थियो। थप जानकारी दिँदै हुनुहुन्छ इन्सेक नेपालगञ्जका संयोजक भोला महत।
सीता विक उहाँको श्रीमान उमलाल कामी सुर्खेतको मेलकुना भन्ने ठाउँमा चाहिँ तत्कालीन राज्यपक्ष र माओवादी पक्षको चाहिँ सशस्त्र द्वन्द्वको बेलामा 61 सालमा चाहिँ राज्यपक्षबाट मारिएका हुन्। उहाँ मारिसके पछाडि जुन खालको राज्यले दिने सेवा सुविधाहरू थियो त्यो सेवा सुविधाहरूको लागि उहाँले केही डकुमेन्टहरू कलेक्सन गरेर उहाँ एलपिसीमा जानुभयो। स्थानीय शान्ति समितिमा उहाँले 68 जेठ 4 गते चाहिँ सिफारिस लिएर गएको देखिन्छ। तर त्यो राहतको लागि दिएको सिफारिसबाट चाहिँ उहाँले त्यो राहत पाउन नसकेपछि उहाँ 71 माघ 20 गते चाहिँ इन्सेकमा निवेदन लिएर आउनुभयो। निवेदन उहाँले दिइसकेपछि हामीले सबै कुराहरू उहाँको समस्याहरू बुझ्यौँ। बुझ्दाखेरि शान्ति समितिमा पनि बुझ्यौँ, जिल्ला प्रशासन कार्यालयमा पनि बुझ्यौँ र माथि शान्ति मन्त्रालय पनि बुझ्यौँ। बुझ्दाखेरि प्रमाणहरू पर्याप्त नभएको कारणले चाहिँ राहत नपाएको भन्ने खालको कुराहरू आयो। उहाँ एकदमै सोझो गाउँको मान्छे, अड्डा अदालत यस्ता खालका कुराहरू नबुझेको नजानेको हुनाले चाहिँ राहतको लागि आवश्यक पर्ने कागजातहरू विशेष गरी विवाह दर्ता प्रमाणपत्र, त्यसपछि गाउँपालिकाको सिफारिसहरू भयो, जुन ठाउँमा उहाँको श्रीमान बित्नु भयो मारिए त्यो ठाउँको चाहिँ मेलकुना भन्ने ठाउँको चाहिँ तलगत सजीवन मुचुल्का पनि चाहिँ रहेछ प्रहरीबाट, त्यो यावत कुराहरू चाहिँ उहाँले एक्लै गर्न नसक्ने हुँदाखेरि हामीले हाम्रा जिल्ला पर्ने साथीहरू मार्फत सबै डकुमेन्टहरू हामीले कलेक्सन गर्ने काम गऱ्यौँ, उहाँलाई सहयोग गऱ्यौँ र त्यसपछि हामीले 71 फागुन 3 गते चाहिँ स्थानीय शान्ति समितिमा ती सबै फाइल खडा गरेर हामीले उपलब्ध गरायौँ र स्थानीय शान्ति समितिलाई सिफारिसको लागि पुनः अनुरोध गऱ्यौँ हामीले राहतको लागि। त्यसपछि स्थानीय शान्ति समितिले त्यो पहल गर्यो र अहिले उहाँले 10 लाख रुपियाँ उहाँको खातामा जिल्ला प्रशासन कार्यालय मार्फत उहाँले प्राप्त गर्नुभएको।
सुर्खेत जिल्लाको साबिकको मेलकुना गाविस 1 2061 साल असार 15 गते गिरफ्तार गरी सोही दिन हत्या गरिएको इन्सेकद्वारा प्रकाशित द्वन्द्व पीडित पार्श्व चित्रमा समेत उल्लेख रहेको छ।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ अधिवक्ता पुष्प पौडेलसँग गरिएको कुराकानी।
संविधान आइसकेको अवस्थामा जति पनि नागरिक तथा राजनीतिक अधिकारहरूका कुराहरू छन् ती नागरिक तथा राजनीतिक अधिकारहरूलाई संविधानले लिपिबद्ध गरिसक्यो र त्यो संविधान मार्फत नै कार्यान्वयन गरिन्छ भन्ने कुरा आइसकेपछि अब देश र समाजले के चाह्यो भने अब देश समृद्धिको बाटोमा हिँड्नुपर्छ भनौँ। समृद्धिको बाटोमा हिँड्दाखेरिको अवस्थामा जहिले पनि कानुनी शासन विधिका शासन भनौँ ती कुराहरूलाई लिएर अगाडि बढो भने त्यसले पक्कै पनि समृद्धिको बाटो अगाडि ल्याउन सक्छ र कानुनी शासनको विधिका शासनको मूलभूत आवश्यकताका कुराहरू भनेको मानवाधिकार हुन्। अहिले नागरिक समाजहरूले पनि मानवाधिकारका कुराहरू चट्ट छोडेर जान सक्ने अवस्था विद्यमान त छैन किनभने अहिले हामी समृद्धिको बाटोमा अगाडि बढिरहेका छौँ भन्ने हो। त्यसमा सामाजिकका कुराहरू भए आर्थिकका कुरा भए सांस्कृतिकका कुराहरू भए यी कुराहरू चाहिँ जोडिने भनेको मानवाधिकारसँग जोडिन्छ। जब जब देशमा सांस्कृतिक अधिकार सामाजिक अधिकारका कुराहरूलाई हामीले बढावा दियौँ भने ती कुराहरू जनतामाझ पुग्छन् र तीभित्रबाट पनि समृद्धि ल्याउन सकिन्छ। समृद्ध बनाउनको लागि पहिले आफू समृद्ध हुनु पऱ्यो। मलाई चाहिँ 2 रुपियाँको मैले उत्पादनमा बेच्नुपर्छ भने मलाई चाहिँ सरकारले 1 रुपियाँसम्म उत्पादन गर्ने बाटो चाहिँ देखाइदिनु पऱ्यो। त्यसमा चाहे मल बिउको कुरा होस् होइन चाहे कृषि सामग्रीका कुराहरू होस् त्यहाँ अनुदानका कुराहरू होस् त्यस्तो अवस्थामा मलाई 1 रुपियाँसम्म गरिदिनु पऱ्यो 1.5 रुपियाँसम्म गरिदिनु पऱ्यो होइन मैले लगाएको चाहिँ टमाटर 2.5 रुपियाँ मेरो लागेको छ भने 3 रुपियाँमा बेच्दिने ग्यारेन्टेड सरकारले गरिदियो भने सामाजिक आर्थिक तथा सांस्कृतिक अधिकारलाई हामीले चाहिँ बढावा दियौँ भने र त्यो कुराहरू पनि मानव अधिकारभित्रका कुराहरू हुनु हो भन्ने कुराहरू चाहिँ जनचेतना र हामी सबैले बुझ्यौँ भने पक्कै पनि समृद्धिको बाटोमा जान सक्छौँ।
अबको प्रस्तुतिमा हामीसँग हुनुहुन्छ अधिकार कर्मी सृजना पोखरेल।
जब हामी आर्थिक सामाजिक कुराहरू गर्छौँ त्यहाँ विभिन्न कुराहरूको हामीले चाहिँ छुट्न नहुने कुराहरू त्यस विषयमा चाहिँ हामीले सोच्न पर्ने हुन्छ। हामीले आर्थिक सामाजिक राजनीतिक अधिकार होइन सांस्कृतिक अधिकार सबै कुरा गर्दाखेरि अहिले मान्छेलाई चाहिँ एकदमै हुनुपर्ने कुराहरू चाहिँ बाँच्न पाउने अधिकार आधारभूत आवश्यकताको कुराहरू त्यो कुराहरू परिपूर्ति गर्न राज्य सक्षम छ कि छैन होइन त्यसपछि चाहिँ अब सांस्कृतिक अधिकार ठुलो कि बाँच्न पाउने अधिकार ठुलो भन्ने कुरा गर्दाखेरि त पहिला त बाँच्नै पाउनु पर्यो। बाँच्ने क्रममा पनि उसको चाहिँ राजनीतिक आर्थिक सामाजिक अधिकारहरू जोडिएको छ कि छैन त्योसँग कस्तो किसिमको कुराहरू गाँसेको छ भन्ने कुरा पनि विचार गर्नुपर्छ होला। र अहिलेको परिवेशमा भन्दाखेरि हाम्रो चाहिँ संविधान जारी भएको भर्खर 3 वर्ष हुँदैछ अहिले अनि सर्टेन कुराहरूको डेडलाइन पनि राखेको थियो यति वर्षभित्रमा कानुन बनाएर चाहिँ लागू गरिनेछ भनेर विभिन्न विषयहरूमा मौलिक हकको विषयहरूमा कुरा आइरहेको छ अनि लामो समयको चाहिँ आन्तरिक सशस्त्र सङ्घर्षबाट गुज्रिएको मुलुक त्यसपछिको यो एउटा चाहिँ संक्रमणकालीन न्यायको एउटा चाहिँ अवस्था भन्दाखेरि विविध पक्षहरूले विभिन्न क्षेत्रबाट आफ्नो चाहिँ हक अधिकारहरू मागिरहेको अवस्थामा हामीले एकैचोटि समृद्ध हुन्छु 1-2 रातमै केही कुरा नेपालमा परिवर्तन हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ अलिक दिवा सपना होला। तर सम्पूर्ण क्षेत्रमा काम गर्ने सर्वपक्षीय क्षेत्रमा काम गर्ने मान्छेहरूले चाहिँ संयमित भएर हाम्रा आवश्यकताहरू हाम्रा मागहरू हाम्रा अधिकारहरू चाहिँ अहिले हामीले कुन कुन चाहिँ प्राथमिकतामा राख्नुपर्छ भने त्यसलाई चाहिँ प्रायोरिटाइज चाहिँ गर्नै पर्छ समृद्धितिर लम्किन
राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाउँछ सरकारले मानव अधिकारको विषयमा त्यो प्रतिबद्धता पुरा गर्नलाई राज्यको लागि चाहिँ नागरिकले सहयोग गर्नुपर्छ पर्दैन अहिलेको अवस्था के छ राज्य एक्लै जिम्मेवार हुन्छ अथवा राज्यका साना साना निकाय एउटा व्यक्ति समेत त्यसको जिम्मेवार हुन्छ
सबैजना मानिस त्यसको लागि जिम्मेवार हुन्छन् राज्यभित्र पनि त त्यसका काम गर्ने जुन संयन्त्रभित्र बसेर काम गर्ने भने पनि त तपाईँ हाम्रो प्रतिनिधि त हुन् नि हामी सबैजना मानिस गरेर मुलुक हाँक्न सक्दैनौँ त्यसले गर्दाखेरि हामीले यो मुलुक कस्तो हेर्न खोजेका छौँ भन्ने कुराको लागि नै हामीले हाम्रो प्रतिनिधि पठाएका छौँ सिस्टम बलियो बचाउनको लागि त सबैजना मान्छे उत्तिकै रेस्पोन्सिबल भएर काम गर्नुपर्छ राम्रा कामहरू यसरी भएका छन् त्यो कामहरू राम्रो हुनलाई चाहिँ कुन कुन कारणले गर्दाखेरि राम्रा भए ती सफल कसरी भए र तिनीहरू असफल कसरी भए के कारणले भए भन्ने कुराहरू पनि हामीले आम जनताहरूले पनि त्यसलाई पनि राम्रोसँग त्यसलाई चाहिँ विचार पुऱ्याएर त्यसभित्रको ग्याप्सहरू के रह्यो चुनौती कसरी रह्यो र हामीले सबैजना मिलेर त्यसलाई हामी फुलफिल कसरी गर्छौँ भन्ने कुराको लागि चाहिँ राज्यका निकायमा बसेका मानिसहरू र तल्लो लेभलको हरेक जनताहरूको उत्तिकै योगदान हुन्छ र विशेष गरी अब भन्नुपर्दाखेरि नियम कानुन बनाउने कुराहरू ती अब हामीले हाम्रो चाहिँ एउटा म्यान्डेट दिएर पठाएका जनप्रतिनिधिहरू हुनुहुन्छ राज्यमा सञ्चालनमा जुन एउटा एडमिनिस्ट्रेसनमा बस्नुभएका छ उहाँहरूसँग हाम्रो एक्टिभ इन्गेजमेन्ट हुनुपर्छ र उहाँहरूले पनि हाम्रो कुरा सुनिदिनुपर्छ र उहाँको कुरा पनि हामीले बुझिदिनुपर्छ यस्तो किसिमले चाहिँ साझा सवालहरूको कुराहरूमा चाहिँ राम्रोसँग बहस भयो र कम्युनिकेसन भयो भनेदेखि चाहिँ समृद्धिको लागि त बाटो धेरै टाढा छ जस्तो मलाई लाग्दैन।
तपाईँ आफैलाई चाहिँ सरकारी प्रतिबद्धता र मानव अधिकार प्रतिको प्रतिबद्धता र कार्यान्वयनमा चाहिँ कतिको समानता अथवा भिन्नता के देख्नु भएको छ?
अहिलेको परिवेशमा हेर्दाखेरि त्यहाँ केही कमन टेन्सन्सहरू छन्, कुनै कमन इन्ट्रेस्टहरू छन्, जसले गर्दाखेरि राज्य सत्तामा पुगेको मान्छेहरूलाई पहिला जे जे किसिमको उहाँले प्रतिबद्धता गर्नुभएको थियो त्यसलाई चाहिँ पूर्ण रूप दिन उहाँलाई पनि गाह्रो परेको भन्ने कुरा चाहिँ मलाई पनि फिल हुन्छ। र अन्तर्राष्ट्रिय स्तरमा गरेर आएको प्रतिबद्धता भनेको त त्यो त खालि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि राम्रो बनाउनको लागि मात्र होइन, सम्पूर्ण देशहरूलाई एउटै स्तरमा ल्याउन सक्छु र जनताहरूलाई चाहिँ त्यो देशको जनताको जस्तै एउटा मिनिमम एउटा आधारभूत मैले मानवाधिकारको प्रत्याभूत गर्छु भन्ने किसिमको कमिटमेन्ट हो। त्यो पुर्याउनको लागि चाहिँ सरकारले अब एकदमै सिन्सियर छैन भन्न पनि मिल्दैन, काम पनि भइरहेछ, तर जुन रूपले गर्नुपर्ने थियो त्यो रूपले चाहिँ अगाडि भएको जस्तो मलाई लाग्दैन।
अब हामी प्रस्तुत गर्दैछौँ अधिकार कर्मी भवानी प्रसाद खरेलसँग गरिएको कुराकानी।
मानव अधिकारको कुराहरू गर्ने हो भने नेपालको यो जुन नयाँ संविधान छ यसले चाहिँ नेपाली जनताका व्यापक अधिकारहरूलाई चाहिँ सुनिश्चित गरेको छ, तर त्यसलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने हामीसँग बाध्यता छ। तपाईँले जनताका अधिकारहरू सुनिश्चित गर्नको लागि कानुन बन्दाखेरि हाम्रा विधायकहरू अथवा चाहिँ राजनीतिक दलहरूको दृष्टिकोण के हुने, ती अधिकारहरू सबै जनतालाई दिँदाखेरि देशको आर्थिक र अन्य चाहिँ उसले चाहिँ धान्न सक्ने कि नसक्ने भन्ने एउटा चुनौती छ। दोस्रो कुरो नेपालको मानव अधिकारको स्थिति हेर्ने हो भने अहिले यो 46 सालदेखि यता राजनीतिक अधिकार चाहिँ व्यापक मात्रामा हामीले पायौँ, तर तपाईँको चाहिँ आर्थिक अधिकारमा चाहिँ हामी शून्य लेभलमा छौँ। त्यसले गर्दा अब देशलाई चाहिँ तपाईँले शान्ति सुव्यवस्था समृद्धि दिने हो भने पहिले सरकार चाहिँ तपाईँको आफूले लिने निर्णयमा अडिन सक्नु पर्यो, त्यो निर्णय संविधानसँगत हुनु पर्यो, सबै काम कुराहरू चाहिँ विधिको शासन अन्तर्गत हुनु पर्यो, जनताका अधिकारहरू सुनिश्चित हुनु पर्यो, अराजक हुनेहरूलाई कानुन तोड्नेहरूलाई त्यो जोसुकैले संरक्षण गर्ने होस् या जसको सुकै मान्छे भए पनि जुनसुकै दलको नजिक भए पनि त्यसलाई चाहिँ कानुनी धारामा ल्याएर मुलुकलाई चाहिँ एउटा विधिको शासन अनुरूप मुलुक अगाडि बढाउने हो भने यो मुलुकमा तपाईँको चाहिँ विकास र समृद्धि चाहिँ त्यति लामो समय लाग्छ जस्तो मलाई लाग्दैन।
अहिले भएको मानव अधिकारका अवस्थाहरू छन्, सूचकहरू छन्, त्यसलाई केही न केही त बढोत्तरी गर्नै पर्ला, त्यो बढोत्तरी गर्न चाहिँ तपाईँ हाम्रो योगदान चाहिँ के हुन सक्छ?
हो, सबैभन्दा पहिले नेपालको लोकतान्त्रिक आन्दोलनमा अहम भूमिका निभाएका सामाजिक सङ्घ संस्थाहरू, विशेषतः मानवाधिकार संस्थाहरू भनिन्छ, त्यसमा हजारौँ सामाजिक सङ्घ संस्थाहरू छन् जो काठमाडौँदेखि लिएर ग्रासरुट लेभलसम्म उनीहरू काम गरिरहेछन्। देश विकास गर्ने हो भने सरकारले सबैभन्दा पहिले ती सामाजिक सङ्घ संस्थाहरूलाई विश्वासमा लिनुपर्छ, उनीहरूलाई चाहिँ राष्ट्र निर्माणका सम्भागको रूपमा चाहिँ एउटा पार्टको रूपमा उनीहरूले लिनुपर्छ। दोस्रो अहिले अर्को मलाई राम्रो लागेको छ कि 1,00,000 हाराहारीमा भएको नेपाली सेनाहरू परेड खेलेर चाहिँ तपाईँको एउटा समय बिताइराखेका छन्, उनलाई राज्यले चाहिँ महत्त्वपूर्ण विकास निर्माणको कामहरू दिइराखेको छ। यस किसिमको तपाईँको मेन पावरलाई अहिले अरू काम नभएको बेलामा तपाईँले राष्ट्र निर्माणमा लगाउनु पर्छ। र राज्यले जसरी अहिले चाहिँ अब सरकारले चाहिँ प्राइम मिनिस्टर ओलीले चाहिँ राष्ट्रिय संकल्प गर्नुभएको छ कि मेरो अरू लोपपाप छैन, म चाहिँ मुलुकलाई चाहिँ समृद्ध बनाउन चाहन्छु भन्ने हो भने संविधान, मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्य मान्यता र उहाँहरूले चुनाव तापा गरेका प्रतिज्ञाहरूलाई मात्रै अक्षरश पालना गरिदिने हो भने यो मुलुक समृद्ध हुन्छ, सारा जनताले चाहिँ सरकारलाई साथ दिनुपर्छ।
यतिन्जेल तपाईँले सुन्नुभयो अधिकार कर्मी भवानी प्रसाद खरेल, सृजना पोखरेल र अधिवक्ता पुष्प पौडेलसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौँ मानव अधिकार सामान्य ज्ञान। मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस्। साउन महिनाका लागि प्रश्न, अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान कहिलेबाट कार्यान्वयनमा आएको हो? प्रश्न फेरि एकपटक, अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान कहिलेबाट कार्यान्वयनमा आएको हो? यो प्रश्नको सही जवाब साउन महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नुपर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com पत्र पठाएर वा 01-5-21-87-70 फोन गरेर पनि प्रश्नको उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रियाका साथसाथै सामान्य ज्ञान प्रश्नको उत्तर पठाएर सहभागिता जनाउन सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता प्रसारण गर्नेछौँ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पारिखाका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि बिदा माग्छु। नमस्ते।